जिसके मुकाबले में शिर्क अकबर आता है। और शिर्क अकबर की पहचान क्या है वो मैं आपको भी इख्तिसार बयान करता चलूं। हम अल्लाह रब्बुल आलमीन के फरामीन के जरिए, अल्लाह के अहकाम के जरिए इस बात का हुक्म दिए गए हैं कि सिर्फ एक अल्लाह की इबादत की जाए। और इबादत का कोई छोटा जमाना नहीं होता, यानी नमाजें पढ़ी, रोजा रख लिया, ज़कात, हज, ये इबादत की बड़ी बड़ी किस्में हैं। इबादत के लिए कि एक आदमी दुआ करे तो उसको अल्लाह के अलावा किसी और से मांगने की हाजत न हो। कोई शख्स परेशान हो, परेशानी में अगर किसी की मदद का तालिब हो तो उसके दिल में यह बात आए कि अल्लाह के सिवा इस वक्त हमारी कोई मदद नहीं कर सकता। और जब परिवार के सिवा कोई मदद नहीं कर सकता तो उसके बाद और कोई मदद करेगा। जिसे ये ईमान हो कि अगर हमको दुनिया और आखिरत के मसाइल से और फितनों से कोई चीज नजात दे सकती है तो रब पर सही ईमान और सही तवक्कुल है, सही भरोसा है, और कोई चीज हमको नजात नहीं दे सकती। इबादत का यह माना है अगर कोई शख्स नजर मानता है, नजर सिर्फ रब के लिए माने, गैर रब के लिए नहीं माने। अगर रुकू करता है तो सिर्फ रब की बारगाह में करे, किसी और शख्स के सामने न करे, किसी तीसरे और चौथे के पास न करे। यह है इबादत का मफहूम जिसको हमने समेट कर तीन से चार और पांच चीजों में मशहूर कर रखा है। इबादत किस चीज को कहते हैं? इबादत कहते हैं हर वो अमल जो हम करते हैं या वो बात जो हम कहते हैं, लाजिम है कि अगर उसके जरिए रब की रजा मकसूद है तो सिर्फ अल्लाह के लिए हो, किसी और के लिए अल्लाह के लिए नहीं हो सकती। अब इबादत के इस वसी मफहूम में एक शख्स किसी दरख्त के सामने या किसी मिट्टी के पास या किसी पत्थर के पास या किसी और शख्स के पास तकरीबन झुकता है, ऐसा शख्स मोमिन हुआ मुशरिक हुआ। झुकना अल्लाह के सामने, यह जिसके सामने झुका अल्लाह है नहीं है। जो भी चीजें जो हम दुनिया में देख रहे हैं, जो हमको नजर आती है, जो दिखती है, वो अल्लाह नहीं होती। अल्लाह वो होता है जिस तक हमारी आंख नहीं पहुंच सकती है दुनिया में, जिसके बारे में अल्लाह ने कुरान में कहा ला तुदरिकुल अबसार, अल्लाह को कोई निगाह नहीं छू सकती है। जो निगाहों से दिख जाए वो भी रब नहीं है। हर वो चीज जो निगाहों के सामने नजर आती है और फिर उसके लिए कोई रुकू करता है, यकीन जान ले कि उसने अल्लाह के अलावा किसी और के लिए रुकू किया है और अल्लाह के अलावा किसी और के लिए रुकू करना चाहिए। दूसरी सिफत जिसके जरिए हम अपने रब को पहचाने ताकि गैर रब की ثابت نہ ہو سکے, تاکہ ہماری عبادتیں صرف اور صرف اللہ کے لیے ہو, غیر اللہ کے لیے نہیں. اللہ رب العالمین نے, اور میرا یہ ارادہ نہیں تھا کہ میں اتنی تفصیل کے ساتھ اس کو بیان, لیکن حاجت محسوس کرتا ہوں کہ انشاءاللہ بیان کروں گا. اللہ رب العالمین نے ہماری آسانی کے لیے کہ ہم اس ذات کی جس کی عبادت کریں گے اس کو پہچاننے کے لیے کیا کریں کہ اور کس طرح سے ہم سمجھیں کہ اللہ کے علاوہ کسی اور کی عبادت نہ ہو سکے, ایک پوری پورا نام ہے. اب پھر تصور کیجئے اس کا نام بھی سورت سے اخلاص ہی رکھا, وہ سورا جو شرک سے نجات دے کر توحید کے راستے پر انسان کو لے جاتی ہے, جس کے اندر رب کی وہ صفات بیان کی گئی کہ دنیا اور دنیا کی تمام مخلوقات قیامت تک اگر کوشش کرے تب بھی ان صفات کی حامل ایک چیز کو بھی نہیں دکھا سکتی. اللہ رب العالمین نے فرمایا قل هو الله احد, اے نبی صلی اللہ علیہ وسلم کہہ دیجیے کہ اللہ تو وہ ہے جو اکیلا ہے, جس کے جیسا اور کوئی نہیں ہے. عبادت کے لائق, عبادت کا حقدار, سر جھکانے کا حقدار, اور جس کے سامنے سجدہ کیا جائے صرف اور صرف وہ ہے جس کا دوسرا, جس کے جیسا, جس کے مثل کوئی بھی نہیں ہے, نہ اس دنیا میں ہے نہ اس دنیا میں. آج بہت ساری چیزوں کی عبادت ہوتی ہے. اللہ رب العالمین نے ایک اہم پہچان بتائی عبادت کے لیے, تمہارے لیے جو ذات ہے اس کی پہچان یہ ہے کہ اس کے مثل اس کے جیسی دوسری چیز نہیں ہوگی. کوئی شخص اگر کسی انسان کی عبادت کرتا ہے, مثال لے لیجیے مشرکین نے مکہ کی, کیا انسان دنیا میں ایک ہی اللہ نے بھیجا؟ بے شمار آئے. اس کا مطلب ہے کہ ان کی عبادت انسانوں کے لیے غلط تھی, صرف توحید کے بنا بھی یہ کام تھا. کیوں؟ عبادت کے لائق وہ ہے جس کے جیسا دوسرا نہیں. مثال, ایک آدمی ہے مٹی کو سجدہ کرتا ہے یا رکو کرتا ہے, کیا اللہ رب العالمین نے ایک ہی جیسی مٹی بنائی ہے؟ بے شمار. جتنی جواب, اس کا مطلب عبادت اس کی نہیں ہو سکتی, اس کی عبادت صرف. اور اسی طرح سے آپ دوسری مثال لیتے رہیے اور پریاس کرتے چلے جائیے, سمجھتے چلے جائیے. اللہ رب العالمین نے دوسری مثال بیان, دوسری صفت بیان کی, فرمایا اللہ الصمد. عبادت کے لائق وہ ہے, اللہ وہ ہے جو بے نیاز ہے. بے نیاز کا کیا مطلب ہوتا ہے؟ یعنی جس کو کسی دوسرے کی نہیں ہوتی. مشرکین مکہ کی مثال ایک مرتبہ پھر سے دیتے ہیں. انہوں نے انسانوں کو اپنا معبود سمجھا, یا اس سے پہلے موسیٰ علیہ السلام کی قوم نے, اور آج بھی بہت ساری ایسی مثالیں آپ کو مل سکتی ہیں جن کو ان لوگوں نے اپنا معبود سمجھا. کیا انہیں دوسروں کی ضرورت نہیں ہوتی تھی؟ وہ لوگ تھے کہ جن کو اپنی ہر ایک سانس کے لیے اللہ رب العالمین کے مدد کی ضرورت ہوتی تھی. کہ کوئی ایسی ذات ہو جو خود کو روزی دے، اگر وہ پیاسا ہو تو اس کو پانی پلائے، اگر وہ پریشان ہو تو اس کو پریشانیوں سے باہر نکالے۔ جو دن اور رات کے ایک ایک لمحے میں کسی اور کا ہوتا ہے وہ شخص عبادت کے لائق کیسے ہو سکتا ہے، جو خود زندگی بھر دوسروں کے رحم و کرم پہ ہوتا تھا، مرنے کے بعد وہ دوسروں کی ضرورتیں کیسے پوری کر سکتا ہے؟ کہاں گئی ہماری عقل، کہاں گئی ہماری سمجھ؟ سمجھ کا ایک دوسرا معنی بعض علماء نے بیان کیا ہے، وہ ذات جس کو کھانے پینے کی حاجت نہیں ہوتی، جن کی ان لوگوں نے عبادت کی، کم از کم زندگی جینے کے لیے اگر نہیں ہر دن تو ہر دو سے تین دن کی ان کو کھانے کی ضرورت ضرور ہوتی تھی، پھر بھی اتنی واضح دلائل کے باوجود، اتنی واضح علامت کے باوجود لوگوں نے اللہ کو چھوڑ کر غیر اللہ کو افلا یتدبرون القرآن، قرآن کو کیوں نہیں سمجھتے؟ ایک مرتبہ قرآن کی آیات پہ غور کرو، عقل کے بند سارے بھی کھلیں گے اور بیمار دل کو شفا بھی ملے گی۔ لازم ہے کہ اس کے لیے قرآن کو سمجھنا پڑے گا، اس میں غور و فکر کرنا پڑے گا۔ میرے بھائیوں، اور بھی کئی ایک صفات ہیں کہ اگر میں ان کو بیان کروں باتیں طویل ہو جائیں اور دس کی صفات پہ باتیں مکمل نہیں ہوں، لیکن میرے اختصار یہ کہہ دیتا ہوں کہ ہمارا رب وہ ہے جس نے اپنے بارے میں قرآن میں ایک جملہ کہا، اور آج تک ہم نے یہ دیکھ لیا کہ اللہ کی وہ بات آج بھی ویسے ہی ثابت ہے۔ اللہ نے کہا اللہ لم لہ سمیا، اللہ کا ہم نام بھی کوئی نہیں چھپا سکتے ہو، آج تک کسی کو یہ ہمت نہیں ہوئی اور یہ ہو ہی نہیں سکتا ہے کہ کوئی اللہ کے نام پر اپنا نام رکھے۔ لوگوں نے اپنے آپ کو رب کہا، بہت ساری چیزیں کہیں، لیکن کسی کا ذاتی نام اللہ نہیں ہوا اور نہیں کسی کا ہو سکتا ہے، کیونکہ یہ صرف اور صرف رب کا نام اللہ رب لہو سمیا، نہ اللہ کے جیسا کوئی ہے، نہ اللہ کا نام کوئی ہے اور نہ ہی اللہ کا دوسرا کوئی ہے۔ بڑی واضح علامتیں ہیں صحیح راستے تک پہنچنے کے لیے، صرف توڑنے کے لیے توفیق پر چلنے کے لیے۔ اللہ رب العالمین کے بارے میں یہ جو توحید کی باتیں، اس کی مخالفت میں اپوزٹ میں جو جملہ آتا ہے اس کو شرک کہتے ہیں، اور شرک کا مطلب ہوتا ہے کہ عبادت میں اللہ کے ساتھ کسی اور کو جو اللہ نہیں ہے، اللہ کے علاوہ ہے، اس کو شامل کرنا۔ اور ہم اس بات پر ایمان رکھتے ہیں کہ خالی دیش ہے باقی سب مخلوق ہے، جب خالی دیش ہے تو عبادت صرف کچھ ایک کی ہوگی، اس کے علاوہ کسی دوسری مخلوق کی نہیں ہوگی۔ یہ جو شرک ہے یہ شرک اخلاص کے سب سے بڑا منافی کام، سب سے بڑا خلاف کام۔ جب کوئی آدمی اللہ کو چھوڑ کر غیروں کے سامنے اپنے سر کو جھکاتا ہے یا اپنی حالتیں طلب کرتا ہے، پھر ایسا شخص کے دین سے نکل کر کسی اور کے دین میں داخل ہو جاتا ہے, اللہ کی راہ میں نہیں ہوتا. ایسے لوگوں کو ہدایت دینے کے لیے اللہ رب العالمین نے نبی اکرم صلی اللہ علیہ وسلم کو مبعوث کیا. اب بات سمجھ میں آ گئی ہوگی کہ کس طرح کے لوگ تھے اور کن لوگوں کی عبادتیں ہوتی تھیں اور کس کی عبادت کی طرف بلانے کے لیے نبی اکرم صلی اللہ علیہ وسلم کو مبعوث کیا گیا. یہ بنیادی چیز اخلاص کے اندر جو دوسری بات آتی ہے وہ آتی ہے ریاکاری. یہ ریا کیا چیز ہے؟ ریا ایک ایسی چیز ہے جو عام طور سے مومن سے ظاہر ہوتی ہے. ایک نمازی پرہیزگار نیک آدمی ریاکاری میں ملوث ہو جاتا ہے. کیوں ملوث ہوتا ہے؟ کیونکہ یہ تو نیت ہے نا, نیت دل کے اندر سے ہوتی ہے اور دل کو عربی میں قلب کہا جاتا ہے. اور قلب جو لفظ ہے یہ الٹ پھیر کے معنی میں آتا ہے. دل ہمیشہ کبھی یہ چاہے گا اور ابھی دوسرے لگے گا دوسری بات چاہے گا, اس کی نیت بدلتی رہتی ہے. اور میں نے بتایا کہ ریا کا جو معاملہ ہے اور نیت کی درستی کا وہ دل سے ہوتا ہے. اور دل ہمیشہ الٹ پلٹ کرتا رہتا ہے, اس لیے بہت مشکل ہے کہ اس کو آدمی ہمیشہ درستی کے ساتھ رکھے. اسی لیے بات کہتے ہیں کہ ایک آدمی لمبی مدت تک اور خوب زیادہ عبادتیں کر سکتا ہے لیکن اس دل کو ریاکاری سے اور غلط نیت سے بچانے کے لیے بہت مجاہدے کی ضرورت ہے. بہت مشکل کام ہے یہ کام کرنا, اس لیے کہ دل ہے بدل جاتا ہے. اور اللہ رب العالمین نے اسی دل کی حفاظت کی وجہ سے اور اسی دل کی حفاظت کے اوپر بے شمار فوائد و ثمرات بھی رکھے. اللہ رب العالمین نے نبی اکرم صلی اللہ علیہ وسلم کو دونوں طریقے کے غلط کام سے بچنے کے لیے حکم دیتے ہوئے کہا قل اللہ اعبد مخلصا له دینی. اے نبی صلی اللہ علیہ وسلم آپ کہہ دیجیے اللہ ہے جس کی میں عبادت کرتا ہوں اور دین کو صرف اور صرف اسی کے لیے خالص کرتا ہوں. مطلب کہ اللہ کو اللہ کی عبادت میں کسی اور کو شریک نہیں کرتا, یعنی پوری کی پوری عبادت میں کسی غیر اللہ کے لیے کرتا ہوں. اور نہیں عبادت کا ثواب کسی اور سے چاہتا ہوں بلکہ عبادت بھی رب کے لیے اور عبادت کا ثواب بھی رب کے لیے. یہ حکم نبی صلی اللہ علیہ وسلم کو دیا جا رہا ہے. اور آپ سمجھ سکتے ہیں کہ جب نبی اکرم صلی اللہ علیہ وسلم کو اخلاص کی تنبیہ اللہ رب العالمین کر رہا ہے تو ہم اور آپ کو اس کی تنبیہ کی کتنی ضرورت ہے. وہ نبی تھے علیہ السلام و سلام کہ جن کے دل کو اللہ نے پاک کیا تھا, جن کے ساتھ جو کوئی بھی ہوتا تھا وہ بہتر ہی ہوتا تھا, اچھا شخصی ہوتا تھا, جن کی زبان سے صرف اور صرف حق کے کلمات ہی نکلتے تھے, مخاطب کیا اور کہا قل ان صلاتی ونسکی ومحیای ومماتی للہ رب العالمین. اے نبی صلی اللہ علیہ وسلم آپ بتا دیجئے لوگوں کو میری نماز میری قربانی میرا مرنا اور جینا اللہ کے لیے ہے. یعنی اگر ہم نے نماز پڑھنی ہے تو نماز میں صرف اور صرف سجدہ رب کے سامنے جھکے گا کسی غیر کے سامنے. اب نماز کا ثواب طلب کرنا ہے تو صرف رب سے طلب کریں گے کسی غیر سے نہیں. اور نہیں اس نماز کے اوپر ہم کو یہ خواہش ہو کہ دنیا ہمیں نماز یہ اور نیک سمجھے, نہیں ہمیں یہ طلب ہو کہ لوگ ہمیں محلے میں سب سے بہتر اور سب سے اعلیٰ سمجھے. ہم نے عمل صرف رب کے لیے کیا ہے, ہمیں دنیا کی کوئی حاجت اور ضرورت نہیں. یہ احساس کمانا اور یہ اخلاص کی تعلیم جس کو اللہ نے اپنے نبی اکرم صلی اللہ علیہ وسلم کو دی. میرے بھائیوں اخلاص اسلام کے اندر تمام کاموں کا, چاہے وہ عبادت ہو معاملات ہو یا اور بھی دوسری چیزیں ہو, اخلاص اس میں سب سے اعلیٰ درجہ رکھے سب سے بلند درجہ. اگر اس کے اندر کمی ہوئی کوتاہی ہوئی نہ عبادت قبول نہ آپ کے معاملات کے اندر آپ کو ثواب ملے گا اور نہیں آپ کی کوئی بات اللہ رب العالمین کو خوش کرے. اب مختصر یہ کہ عبادت کی قبولیت دو چیزوں پر موجود ہے. لازم ہے کہ یہ دونوں چیزیں صحیح ہو تب جا کے آپ کی عبادت اللہ رب العالمین کے ہاں مقبول ہے. پہلی چیز وہی جو اخلاص میں نے بتائی اور اخلاص میں دو باتیں بتائی, ایک یہ کہ شرک نہ ہو, دوسرا یہ کہ ریا ہو. دوسری چیز جو عبادت ہے وہ نبی اکرم صلی اللہ علیہ وسلم کی لائی ہوئی شریعت کے مطابق. بات حضرات ہے ہر چمکتی ہوئی چیز کو سونا سمجھنے کے عادی. اور ہم جانتے ہیں کہ شیشے کا ٹکڑا اگر دھوپ میں لگ جائے تو وہ بھی چمکنے لگتا ہے. اس کا مطلب سونے کی پہچان صرف چمک سے نہیں ہوتی ہے بلکہ پرکھنے سے بھی ہوتی ہے, چمک بھی ہو اور اس کی پرکھ بھی ہو. چیزیں جو ہمیں لوگ مزین کر کے دکھاتے ہیں, بعض کام جو لوگ ہمیں یہ بتاتے ہیں کہ یہ ثواب کا یہ نیک کام ہے یہ اللہ کو راضی کرنے والا کام ہے, بتائیے بہت چمکدار ہوتا ہے. لیکن اس کی فرق یہ ہے کہ اس کام کو کتاب و سنت کے مطابق اگر آپ پڑھیں گے تو بہت ساری چیزیں جو کتاب و سنت میں آپ کو نہیں ملیں. اس کا مطلب ہے فرق بہت ضروری ہے, تب جا کر سب کے یہاں عبادات مقبول ہوں گی, تب جا کر کوئی اچھی چیز اچھی کہلائے گی. ورنہ ظاہری خوبصورتی اللہ کے یہاں کوئی مقبول نہیں ہے, کوئی قبولیت نہیں ہوتی. اگر ظاہری خوبصورتی پر اللہ رب العالمین جنت دیتا, کسی کے اسلام اور مسلمان ہونے کی بنیاد ظاہری چیزوں پر ہوتی تو وہ جن کے بارے میں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ کچھ لوگ آئیں گے थे, अगर मैंने उनको पाया तो मैं उन्हें कत्ल करूंगा और जो कोई उन्हें कत्ल करेगा उनके कत्ल में उनको सवाब मिलेगा। वो दीन से बेदीन लोग होंगे और उनकी सिफत क्या होगी कि नमाज ऐसी पढ़ेंगे तो उनकी नमाज के सामने ऐ सहाबा इकराम अपनी नमाज को तुम हकीकत दो। सहाबा इकराम रिज़वानुल्लाह अलैहिम अजमईन वो अपनी नमाजों को इन लोगों की नमाजों के मुकाबले में हकीकत समझे, इतने मेरे जाहिरन और अंजाम जहन्नम है, जहन्नम के कुत्ते होंगे, जाहिरी चमक चमक इस्लाम को मतलूब नहीं है, हर अमल किताब और सुन्नत के मुताबिक होना चाहिए तभी अमल अच्छा होगा। और सवाल है वो अमल कैसे बेहतर हो सकता है जिसको अल्लाह ने, जिसको अल्लाह के रसूल ने अब किताब और सुन्नत में अच्छा और बेहतर बताया ही, हम कैसे किसी अमल को अच्छा समझ ले और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने यह बता दिया कि हर वो चीज, हर वो अमल जो अच्छा हो सकता था तमाम नबियों ने भी बयान किया और तमाम नबियों के ऊपर यह हक था, सही मुस्लिम किया है। फिर कैसे आपने एक अमल को अच्छा बताया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उसको हदीस में बयान नहीं किया, हम कैसे उसको अच्छा, यह कैसी बात है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम यह मान रहे कि हर वो चीज जो तुमको जन्नत से करीब कर सकती थी, जहन्नम से दूर कर सकती थी, मैंने उसे बता दिया, तमाने क्या दी है। और फिर आप जिस चीज को बता रहे वो चीज ना अल्लाह की किताब में है ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस में, फिर कैसे वो चीज जन्नत से दुर्बल और जहन्नम से दूरी का सबब हो सकती, कहां गई आप। मेरे भाइयों, ये इबादत की कबूलियत की दूसरी बुनियादी चीज है और दूसरा बुनियादी सबब। क्योंकि इखलास पर बात चली इसलिए मैंने मुख्तसर इसकी तरफ इशारा किया ताकि बाद लोग जो सिर्फ इखलास 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 करते हैं और सुन्नत यानी उनका अमल जब पलटिएगा तो किताब सुन्नत के मुताबिक नहीं होगा, उनको नसीहतन मैंने ये बात सुनाई, हमारे अंदर भी गलती हो सकती है और हमारे भाइयों के अंदर भी हो सकती है, अल्लाह हम लोगों की इस मामले में इखलास बताए। इखलास जो चीज है इसके बेशुमार फवायद समरात है और अच्छे बताए, मैं सिर्फ एक की तरफ रहनुमाई करके इशारा करके अपनी बात खत्म करूंगा इंशाअल्लाह। इखलास का सबसे अहम और बुनियादी फायदा जो मैंने बताया कि अमल की कबूलियत का बुनियादी सबक ऐसा है, नताई की हदीस है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह रब्बुल आलमीन उस अमल को कबूल ही नहीं करता जो खालिस ना हो, अल्लाह के यहां सिर्फ कोई अमल मकबूल है जो खालिस है और अल्लाह की रजा के लिए किया है। यानी इखलास अमल की कबूलियत के लिए मकबूल है, ये जो इखलास है यानी सिर्फ से नजात और रियाकारी से बचाव, शैतान उन लोगों पर गालिब नहीं हो सकता है, उन लोगों को वसवसे में नहीं डाल सकता, भटका नहीं सकता जिनके दिल में इखलास होता है, जो जिस को छोड़ते हैं रिया से दूर है। चुनाचे शैतान ने खुद कहा कभी इज्जत निकल आऊ मुलियन न हूं अजमाई, ऐ रब तेरी इज्जत की कसम है मैं तमाम लोगों को भटकाऊंगा इल्ला इबादक मिनहुल मुखलसीन, सिवाय उन लोगों के जो इखलास वाले होते, जो सिर्फ नहीं करेंगे, जिसकी नीयत सिर्फ और सिर्फ अपने अमल के लिए तेरी रजा की तरफ है, शैतान ने अपने आप को वहां पर छोटा दिखा दिया। कहा जहां बात नियत की दुरुस्ती की आई, और यही नियत की दुरुस्ती की कि अल्लाह रब्बुल आलमीन ने वहां से जहां से इलाहाबादी वो लोग जिस पर रब की खास इनायत होती है वो बनते हैं। अल्लाह ने यूसुफ अलैहिस्सलाम को बचाया था, दरवाजा बंद है, अस्बाब मुहैया है, गलत काम कर सकते थे, लेकिन चूंकि अल्लाह रब्बुल आलमीन ने उनके दिल को हल कर दिया था इन सब चीजों से, गुनाह की तरफ आगे नहीं हुए। अल्लाह रब्बुल आलमीन ने उनके बारे में बयान करते हुए कहा इन्ना मुमिन इबादी मुखलसीन, नेक बंदे को इखलास वाले को अल्लाह रब्बुल आलमीन ने उनको नजात दी। और इखलास को वो चीज है मेरे भाइयों, तसव्वुर करें, गौर करें, एक औरत जिसकी जिंदगी सिर्फ और सिर्फ गलत काम में गुजरी, जिसने अपनी जिंदगी का मकसद अपने जिस्म को बेचकर लोगों की खुशी और लोगों को खुशी फराहम करना था, अल्लाह रब्बुल आलमीन ने उसके एक अमल की वजह से जो उसने सिर्फ और सिर्फ रब की रजा के लिए किया था अल्लाह ने उसको जन्नत दे। याद कीजिए बनी इसराइल का वो वाकया कि एक औरत ने एक कुत्ते को प्यासा देखा, प्यास से जबान बाहर निकली पड़ी, तरस आ गया, रहम आ गया, अपना मोटा निकाला, पानी भर के उसको पिला दिया, अल्लाह रब्बुल आलमीन ने उसके गुनाहों को बख्शा। हाफिज सलाउद्दीन यूसुफ हफीजुल्लाह कहते हैं कि अल्लाह एक जानवर के साथ उससे जुलूम करने पर, एक जिनाकार को बख्श सकता है, एक इंसान के साथ आपके उससे जुलूम करने पर क्या अल्लाह आपको नहीं बख्श सकता? फिर आज ऐसा क्यों है कि हम में से वो जिन्होंने किताब और सुन्नत के मुताबिक अपनी जिंदगी गुजारने का अहद किया है, अपने भाइयों से जब मिलते हैं तो खुशरूई के साथ मिलते हैं, दिल में कसरत और खुदूरत का पैगाम लेकर मिलते हैं, ऐसा लगता है कि वो अपने दुश्मन से मिलते हैं। और ऐसा क्यों होता है कि हमारा भाई फकरबाजी की वजह से, परेशानी की वजह से दुखों में रहता है, तकालीफ में होता है, और हम अपने घर में ऐसी जिंदगी गुजार रहे होते हैं, हमें उसके साथ उसे जुलूस करने की तौफीक नहीं होती। कहां गया हमारा उसे जुलूस? इस्लाम ने यह दिखाया था मेरे भाई, छोटी सी चीज है, दिल अगर रब के साथ जुड़ा हुआ है, छोटा काम आपकी बड़ी नजात का सबब बनेगा। हकीम समझ कर जिसे गुजार दिया तुमने, वही चिराग जलाओ तो रोशनी। मेरे भाइयों, फवायद बहुत से हैं, मैं बात उसके नुकसान से अगर कोई शख्स इसके खिलाफ करता है तो मैं उसके बाद नुकसान से रोशनी डालकर अपनी बात मुकम्मल करता हूं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन तअल्लम इल्मन मिम्मा युताही वजुल्ला, कोई शख्स इल्म हासिल करता है, जैसा कि मैं भी इल्म हासिल कर रहा हूं, मिम्मा युताही वजुल्ला, इल्म इल्म शरीफ है जिसके जरिए सिर्फ और सिर्फ अल्लाह की रजामंदी चाहिए जाती है, कि ऐसा पूरा भी हो ये इल्म हमें अगर मुस्तकबिल में भूखों और पाकों पर भी मजबूर करे। बेकार नहीं गाली देते। तो जो शख्स इल्म हासिल करता है और उस इल्म के जरिए दुनिया के इज्जत चाहता है, मान दौलत का शोहरत और मतलब चाहता है, कुर्सी चाहता है, ऐसा शख्स क़यामत के दिन आएगा और सुन ले खासकर वो जिन्होंने इल्म दीन के हुजूर के लिए अपनी जिंदगी को वक्त किया कि जन्नत की खुशबू ऐसे शख्स को नहीं मिलेगी जबकि जन्नत की खुशबू बहुत दूर है। कबल इसके कि इल्म हासिल करो अपनी नीयत को दुरुस्त करो, वरना इल्म जिस तरह आपकी नजात का सबब है। सुनिए, अगर इस इल्म ने हमें फायदा नहीं पहुंचाया तो क़यामत का दिन होगा अल्लाह तमाम मखलूकों के सामने, मखलूकात के सामने हमें बुलाएगा, कहेगा या अली तुम्हें हमने इल्म दिया था क्या क्या हो गया, कहेगा या अल्लाह तेरी रजा के मुताबिक काम किया, सिखाया और उससे अमल किया। अल्लाह कहते कि नहीं, तुमने इल्म इसलिए हासिल किया कि लोग तुमको आलिम, शेख, इमाम, अल्लाह कहे, तुमको लोगों ने कहा जाओ इसको जानना मिलेगा। तो सिर्फ सच लोगों की इज्जत पा लेना और अपने आप को शेख और मशाइख कहला लेना बड़ी बात नहीं है। बड़ी बात यह है कि उस इल्म पे अमल भी किया जाए जैसा कि अल्लाह रब्बुल आलमीन चाहता है। मेरे भाइयों, अज़ान का वक्त है और मैं अपनी बातें मुकम्मल करके अल्लाह से दुआ करता हूँ कि अल्लाह रब्बुल आलमीन हम तमाम लोगों की इस्लाह फरमाए। आमीन। अल्लाह हमारी